यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश। युवालाई उद्यमशील बनाउने योजना तर्जुमा भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 7 वटै प्रदेशमा मानवअंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने स्वास्थ्य मन्त्रालयको तयारी। मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा 8 जना राज्यमन्त्री पदमुक्त। र रूसको करिब 1000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दावी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै अनुभव र आवश्यकताका आधारमा सत्य निरूपण तथा मेलमिलाप लगायतका सशस्त्र द्वन्दकालीन मुद्दाहरूको टुंगो लाग्ने बताउनु भएको छ। महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्य मुलुकको नक्कल गर्नुभन्दा आफ्नै मौलिक ढाँचामा सशस्त्र द्वन्दकालीन मुद्दाहरू टुंगो लगाउने गरी राजनीतिक दलहरूबीच छलफल भइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएपछि नेपालको न्याय प्रणाली नयाँ युगमा प्रवेश गर्ने र द्वन्द व्यवस्थापनमा विश्वकै लागि नयाँ उदाहरणको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
पीड़ित मैत्री पीड़ित केन्द्रित भएर अगाडि बढाउने हामीले कोसिस गरेका छौँ र यस सन्दर्भमा विभिन्न पक्षहरूसँग कुराकानी पनि गरेका छौँ र यो सकारात्मक बाटो लिएको छ र हामी यसलाई सफलताका साथ अगाडि बढाउँछौँ भन्ने लाग्छ। यसमा कानूनी जटिलताहरू र यहाँहरूको भूमिका, फेरि कानूनी परामर्शको सन्दर्भमा, संविधानको व्याख्याको सन्दर्भमा, त्यसको कार्यान्वयनको सन्दर्भमा लगायतका कुराहरूमा यहाँहरूको भूमिका असाधारण हुन्छ।
प्रधानमन्त्री ओलीले नेपालीहरू बीचको सामाजिक सद्भाव विथोल्ने गरी सामाजिक सञ्जालको दुरूपयोग बढ़ेको तर्फ सरकार सचेत रहेको उल्लेख गर्नुहुँदै गलत गतिविधिहरू नियन्त्रण गर्न र जनताका जायज मागहरू समयमै सम्बोधन गर्न सरकार सक्षम रहेको पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा महान्यायाधिवक्ता केशव वडालले फौजदारी न्याय प्रणाली सुधारका लागि मुद्दाहरूको अनुसन्धान र अभियोजन प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नियुक्त महान्यायाधिवक्ता वडालले कार्यभार सम्हाल्नु भएपछि महान्यायाधिवक्ताको कार्यालयको अवलोकन भ्रमण र कार्य प्रगतिबारे जानकारी लिन आज महान्यायाधिवक्ताको कार्यालय पुग्नु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन, साना उद्यमशीलताका कार्यक्रम सहित विकासको गति बढ़ाउन सरकार क्रियाशील रहेको बताउनुभयो। देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग विदेशिने क्रम बढ़ेकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकोले युवाहरूलाई त्यसतर्फ सोच्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि 20 वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, डेडिकेटेड लाइन र ट्रक लाइनको समस्या समाधान, स्वदेशमा नै रोजगारीको सृजना, कानून निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा नेपाली कंग्रेसका महामन्त्री गगन थापाले भूटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा संसदमा स्पष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो। सांसद थापाले भूटानी शरणार्थी र गिरीबन्धु ट्रस्टीकरणको विषयबाट सरकार भाग्ने नभई स्पष्ट पार्नुपर्नेमा जोड़ समेत दिनुभयो। सांसदहरूले नेताहरू आरोप प्रत्यारोपमा नलागी स्थानीय सरकारलाई बलियो बनाउने, बेरोजगारीका कारण युवामा बढ़ेको निराशा हटाउने, युवा पलायन रोक्ने तथा संविधान अनुकूल कानून निर्माणका काममा सरकार लाग्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले भ्रष्टाचार न्यूनीकरणका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले बालुवा ढुंगा उत्खनन रोक्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने, किसानलाई समयमा नै मलखादको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। असीम शाह, रोशन कार्की, राजेन्द्र प्रसाद पाण्डे, रंजु कुमारी झा, अब्दुल खान, राम प्रकाश चौधरी, प्रेम सुवाल लगायतका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। पछिल्लो समय सड़क तथा हवाई दुर्घटना बढ़िरहेको भन्दै दुर्घटना र क्षति न्यूनीकरणका विषयमा समयमा नै ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरूले पछिल्लो समय बाढ़ी र पहिरोका कारण सड़क दुर्घटना बढ़ेको र मानिसको मृत्यु भइरहेको अवस्थामा समेत सुरक्षाका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको बताउनुभयो। सांसदहरूले भ्रष्टाचार न्यूनीकरणका लागि समयमा सरकारले ध्यान दिनुपर्ने, सांसदहरूले संसदमा बोल्ने विषयमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो। बैठकको आकस्मिक समयमा आफूले चाहेको विषयमा बोल्न रोक लगाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदहरूले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नहुने बताउनुभयो। संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको भन्दै रासोपा र राप्रपाका सांसदहरू उठेर संसद अवरोध गरिरहेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरू पनि उठेर विरोध गर्नुभएको थियो। अन्तिममा सभामुख देवराज घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी रासोपा र राप्रपा सांसदहरू बसेसँगै संसद बैठक सञ्चालन भएको थियो। सभामुख घिमिरेले सांसदहरूलाई सभाको नियमावली अनुसार अगाडि बढ़न र संसद सुचारू गर्नका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गरिएको छ। बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गर्नु भएको हो। यस्तै बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन 2080 पेश गर्नु भएको थियो। सभापति सिंहले कतिपय विकासका आयोजनाहरू राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताउनुभयो। उहाँले मन्त्री फेरिएपछि कर्मचारीहरूको सरूवा हुनु, आयोजनामा खटिएका कर्मचारीलाई आयोजना नसकिँदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजनैतिक हस्तक्षेप हुनु लगायत यावत समस्या रहेका जानकारी गराउनुभयो। यसै गरी बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरूको नाम हेरफेर भएको जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संसदीय सुनवाई समितिले 17 देशका लागि प्रस्तावित राजदूतको सुनवाई प्रक्रिया प्रारम्भ गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा 10 दिनभित्र सार्वजनिक सूचना मार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा 292 अनुसार राजदूत पदमा सिफारिश भएकाहरूको संसदीय सुनवाई गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता विषयमा छलफल गरेको छ। समितिमा आज भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले शासन पद्धतिमा बस्ने व्यक्तिहरूमा सदाचार नभएकै कारण देशमा चरम निराशा बढ़ेको भन्दै सदाचार नीति आवश्यक रहेको बताउनुभयो। कानून मन्त्री चौरसियाले ठगी र भ्रष्टाचार जस्ता अपराधमा संलग्न व्यक्ति नै समाजको अगुवा भन्ने प्रवृत्ति निरुत्साहित गर्न सदाचार नीति कार्यान्वयन गरी सुशासन प्रवर्धन गर्नुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले नैतिक शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने, समाज र परिवारमा कलह हुने बुदालाई नीतिबाट हटाउनुपर्ने, यस नीतिले वित्तीय क्षेत्र तथा धार्मिक संघ संस्थालाई पनि जोड्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पहल गरिरहेको बताउनुभयो। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाश प्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। साउन 28 गते सोमबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले संघीय भू उपयोग परिषदको सदस्यमा चितवनका डाक्टर रेवती रमण पौडेल र डाक्टर यमुना घले तथा काठमाडौँका डाक्टर रेशमा श्रेष्ठ र जगत बहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट उपलब्ध हुने करिब 14.63 अर्ब सहुलियतपूर्ण ऋण र करिब 1.99 अर्ब अनुदान स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो।
नेपाल सरकारका नाममा दर्ता रहेको सिरा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर 4 को 19 कट्ठा जग्गा इलाका प्रहरी कार्यालय झाँझपट्टी सिरालाई प्रयोग गर्न स्वीकृति दिने, नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने र निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्दु विक्रम जोशी र श्री कोमल प्रसाद धमलाले दिनुभएको राजीनामा स्वीकृत गर्ने।
यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गरेको संचार मन्त्री गुरूङले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आम संचार परिषदलाई स्वायत्त र स्वतन्त्र बनाइने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री गुरूङले आम संचार परिषद गठनपछि नेपाली प्रेस थप स्वतन्त्र र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री गुरूङले नेपाली पत्रकारिता क्षेत्रको व्यवस्थापनका लागि आम संचार परिषदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले विधेयक ल्याइएको बताउनुभयो। उक्त विधेयकमाथि जारी दफावार छलफलमा आम संचार परिषदले संसदीय समिति मार्फत संसदमा वार्षिक प्रतिवेदन बुझाउने, परिषदका पदाधिकारीले प्रधान न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिने र परिषदले मन्त्रालय मार्फत नै सरकारसँग सम्पर्क गर्ने विषयमा समितिमा सहमति जुटेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका विविध पक्षबारे परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा र महासचिव मोहम्मद गोलाम सरवारबीच छलफल भएको छ। परराष्ट्र मन्त्री डाक्टर देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिनुभएको सार्क सचिवालयले जनाएको छ। सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्र मन्त्रीका रूपमा सार्क मन्त्री परिषदको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री डाक्टर देउवाप्रति बधाई ज्ञापन गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगूको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ़न नदिन काम थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगू तथा हैजाका बिरामी बढ़न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएपछि लगत्तै तत्कालीन र दीर्घकालीन कदम अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हैजा नियन्त्रणका लागि एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको जनाएको छ। यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नुभएको छ। विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्नुहुँदै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उल्लेख गर्नुभयो। उहाँले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिनुहुँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढ़िरहेको बताउनुभयो। सीमित जनशक्ति पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्नुहुँदै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढ़ी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयका पूर्व सचिवहरूसँग आज छलफल गर्नुभएको छ। छलफलमा मन्त्री अधिकारीले पूर्व सचिवहरूको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कृषि क्षेत्रमा विगत र अहिले देखिएका समस्या समाधान गर्दै कृषि मन्त्रालय र किसानबीच देखिएको खाडललाई पूर्ने आफ्नो प्रमुख उद्देश्य रहेको र यसका लागि पूर्व सचिवहरूको सुझाव महत्वपूर्ण हुने मन्त्री अधिकारीले बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ। आजको बैठकमा नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी नेपालको आदर्श वैचारिक एवं सैद्धान्तिक अवधारणा विषयमा नेताहरूलाई प्रशिक्षण दिइने सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले 8 राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको छ। यही साउन 22 गते गठित मन्त्री परिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिश गर्नुभएको कार्यालयले जनाएको छ। मधेसमा 20 सदस्यीय मन्त्री परिषद गठन भएकोमा चौतर्फी विरोध भएको थियो। सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल कैलालीको चिसापानी राजकाँडा क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक काम थालिएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपाली र भारतीय पर्यटकहरूलाई लक्षित गरी चिसापानी राजकाँडा क्षेत्रमा जाल्पा देवी केबल कार 5-स्टार रिसोर्ट निर्माणको काम अघि बढ़िरहेको छ। निजी क्षेत्रको लगानीमा चिसापानी राजकाँडा क्षेत्रमा बिग प्रोजेक्टको काम शुरू गरिएको हो। आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल सुदूरपश्चिमको आर्थिक सामाजिक तथा पर्यटन विकासमा फाइदा पुग्ने गरी चिसापानी राजकाँडा क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुहुन्छ।
चिसापानीमा हाम्रो प्रोजेक्ट शुरू भएको छ, एकीकृत पर्यटकीय डेस्टिनेसनको रूपमा चाहिँ हामीले डेभलप गर्दैछौ। त्यहाँ चाहिँ केबल कार, 5-स्टार रिजोर्ट, थिम पार्क लगायत आयोजना चाहिँ अगाडि बढाइएको छ।
चिसापानी राजकाँडा प्रोजेक्टले पर्यटकीय क्षेत्रको प्रचार प्रसार सँगै स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने अपेक्षा गरिएको छ। करिब 6 अर्ब लागत अनुमान रहेको चिसापानी राजकाँडा प्रोजेक्टमा 350-500 जनाले रोजगारी पाउने लगानीकर्ताको आकलन छ। चिसापानी राजकाँडा प्रोजेक्टका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको र अबको 18 महिनादेखि 2 वर्षभित्र आधारभूत पूर्वाधार निर्माणको काम सकिने अध्यक्ष ढकालको भनाइ छ।
सबै प्रक्रियाहरू शुरू गरिसकेको छ, कन्स्ट्रक्सनको काम चाहिँ शुरू हुन्छ। करिब करिब 18 महिनादेखि 2 वर्षको बीचमा होटल प्लस एउटा बेसिक चाहिँ पूर्वाधारहरू तयारी गर्ने हिसाबमा चाहिँ लाग्यो।
दक्षिण एसियाको नमूना कर्णाली पुलसँगै जल यात्राका लागि प्रख्यात चिसापानी राजकाँडा क्षेत्रमा केबल कार रिसोर्ट निर्माणले पर्यटकहरूलाई आकर्षित गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सरकारवालाको भनाइ छ। पर्यटन होटल व्यवसायी दिनेश राज भण्डारी,
सुदूरपश्चिम केबल कार छ है, हाम्रो चाहिँ 14-15 बिग सिटी रेलवे इण्डियाको 5-6 घण्टाको रोड यातायातसँग जोडिया छन्। हामी यहाँ केवल कार चढ्न पाइन्छ भने उहाँहरू पनि आउनुहुन्छ। उहाँहरू आउँदाखेरि कोही धनौडिया बस्नु होला, कोही अदरियामा खाजा खानु होला, कहीँ कपडा किन्नु होला, त्यसले एउटा समग्र अर्थतन्त्रमा नै ठुलो फरक ल्याउँछ। त्यो भावनाले यो चाहिँ एउटा सुदूरपश्चिमको पर्यटनलाई एउटा कोसी ढुङ्गा हुन्छ।
चिसापानी राजकाँडा प्रोजेक्ट सञ्चालनमा आएपछि सुदूरपश्चिमलाई राष्ट्रिय पर्यटन विकासको मूलधारमा जोड्न टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउने खण्डमा भाँसिएको सड़क मरमतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। नवलपुरको दाउनेमा गैराती सड़क भाँसिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। भाँसिएको स्थानमा मरमतका लागि आज दिउँसो 1 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसको करिब 1000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको दावी गरेको छ। राजधानी किबमा सेनाले रूसी क्षेत्रको उक्त भूभाग नियन्त्रणमा लिएको युक्रेनका शीर्ष कमाण्डरले दावी गरेका छन्। रूसको पश्चिमी क्षेत्रका करिब 28 गाउँ युक्रेनी सेनाले कब्जामा रहेको तथा 12 सर्वसाधारण मारिएका स्थानीय गवर्नरले बताउनु भएको छ। पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा मानिसहरूलाई अन्यत्र सारिएको छ। रूसले युक्रेनमा 38 ड्रोन प्रक्षेपण गरेको र तीमध्ये 30 वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ। दक्षिणी उत्तरी र मध्य युक्रेनको 8 क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको विज्ञप्तिमा उल्लेख छ। रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा 2 ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ।
पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका 2 सिर्दी खोलामा आयोजनाको निर्माण सम्पन्न भई परीक्षण शुरू भएको छ। आयोजनाको सिभिल, हाइड्रो मेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण कार्य सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ। वेट टेस्टको काम सकिएको 2 साताभित्रमा परीक्षण उत्पादन शुरू हुने कम्पनीले उल्लेख गरेको छ। सेती नदी जलविद्युत आयोजनामा 5 अर्ब भन्दा बढ़ीको लगानी भएको छ। यसमा 3 अर्ब 50 करोड़ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरेका छन्। नेपालको विद्युत पूर्वाधार निर्माणमा पछिल्ला दिनमा उल्लेख्य प्रगति भएको छ। विभिन्न जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल 6000 सर्किट किलोमिटर बराबर पुगेको छ। नेपाल विद्युत प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 सम्ममा 400, 220, 132 र 66 केभी क्षमताका प्रसारण लाइनको लम्बाई 6507 सर्किट किलोमिटर पुगेको जनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यका निर्देशक कुलमान घिसिङले 8 वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताउनुभयो। बुटवलबाट पश्चिम अत्तरीयसम्म 400 केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण कोरिडोर प्रसारण लाइनका निम्ति विभिन्न दात्री निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य हुनुहुन्थ्यो। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल तथा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले वेस्ट इण्डिजमा आयोजना हुने म्याक्स 60 क्यारेबियन टी10 लीग नखेल्ने भएका छन्। टी10 गत महिना खेलाड़ी छनौटका लागि भएको ड्राफ्टबाट अनुमोदन गरे पनि भिसा समस्याका कारण रोहित र दिपेन्द्रले लीगमा भाग नलिने भएका हुन्। क्यानाडामा आगामी महिना हुने विश्वकप लीग 2 अन्तर्गतको सिरिजका लागि उनीहरूले अब त्यही अभ्यास गर्ने जानकारी दिए। टी10का लागि कप्तान रोहित मियामी लायन्स र दिपेन्द्र भने ग्रैंड कामन स्टिङ्स अनुमोदन भएका थिए। नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ। नेपालले भारतको बेंगलोरमा रहेको नेशनल क्रिकेट एकाडेमी एनसीएमा 2 साता अभ्यास गर्नेछ। भारतमा हुने अभ्यासमा रोहित दिपेन्द्र सहित सन्दीप लामिछानी पनि रहने छैनन्। सन्दीप पनि क्यानाडामै रहेका छन्। पारा ओलम्पिक स्वर्ण विजेता भारतीय खेलाड़ी प्रमोद भगतलाई विश्व ब्याडमिण्टन महासंघले 18 महिनाको प्रतिबन्ध लगाएको छ। टोकियो पारा ओलम्पिकका स्वर्ण विजेता प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो। पेरिस पारा ओलम्पिक अगस्त 28 सेप्टेम्बर 18 हुँदैछ। प्रतियोगिता अघि हुने डोपिङ परीक्षणमा उपस्थित नभएपछि प्रमोदमाथि प्रतिबन्ध लागेको हो। विश्व ब्याडमिण्टन महासंघले पटक पटक बोलाउँदा पनि प्रमोद परीक्षणका लागि उपस्थित नभएको बताइएको छ। प्रमोदले टोकियोमा एसएल 3 श्रेणीको पुरूष एकलमा 16 पदक जितेका थिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम आगामी 24 घण्टामा सातै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 11.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। नेपालको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश। युवालाई उद्यमशील बनाउने योजना तर्जुमा भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सातवटै प्रदेशमा मानवअंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने स्वास्थ्य मन्त्रालयको तयारी। मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा 8 राज्य मन्त्री पदमुक्त र रूसको करिब 1000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दावी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।